सुरु गरिहालौँ।
आत्मिकी लडाई सम्बन्धी पाँचवटा त तपाईँलाई मैले सिकाइसकेँ, यो छैटौँमा हुन्छ। तर धेरै जस्तो हरेक पाठमा चाहिँ परमेश्वरको बारेमा केही कुराहरू हामी सिक्दैछौँ। हुन त परमेश्वरको बारेमा सुरुमा नै हामीले सिकेको कुरा परमेश्वरको हामीले चर्चमा नै पनि सिकेको थियौँ। नेचुरल एट्रिब्युट्स, मोरल एट्रिब्युट्स भनेर, होइन, प्राकृतिक स्वभाव अथवा जो परमेश्वर हुनुहुन्छ उहाँ सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान, यो कुरा। अर्को मोरल चाहिँ उहाँ चाहिँ निष्पक्ष अनि पर्फेक्ट, होली, पवित्र हुनुहुन्छ भनेर सिकेका थियौँ। वास्तवमा यी कुराहरू सिक्दाखेरि हामीलाई एउटा अन्डरस्ट्यान्डिङ भन्छ, अथवा चेतना भनौँ, अथवा हामीलाई सचेत के कुरामा बनाउँछ भने हाम्रो जीवन परमेश्वरको अगाडि सबै छर्लङ्ग छ, सिसाको घर जस्तो। अझ भन्नुपर्दा परमेश्वरको वचनमा हामीले सिक्छौँ, हाम्रो मनमा केही कुरा आउनुभन्दा अगाडि परमेश्वरलाई थाहा हुन्छ। अनि परमेश्वरले यति ठुलो प्रेम गरेर, हामीले एफिसी दुईमा त्यो सिकेका थियौँ, एफिसी दुईको 4-5 पदमा, तपाईँलाई मैले त्यो पढ्नु मन लाग्यो। एफिसी दुई, वास्तवमा यो एफिसीका पत्रहरू चाहिँ एकदमै, एकजना पास्टरले भन्नुहुन्थ्यो, पास्टर भन्दाखेरि मेरो बाइबल कलेजको पास्टर नभनौँ, बाइबल कलेजको प्रेसिडेन्ट, उहाँले भन्नुभएको कुरा मलाई सधैँ याद आउँछ। उहाँले चाहिँ एफिसीको पुरै 6 अध्याय कण्ठ गर्नुभएको थियो अरे। अनि सायद अहिलेसम्म मैले एफिसीको पुस्तकबाट त्यसरी सिकाउने मान्छे अर्को देखेको छैन। त्यसैले यहाँ एफिसी दुईमा तपाईँको 4 पददेखि हेर्नुभयो भने यहाँनिर के देख्नुहुन्छ भनेदेखि, तर, होइन, त्योभन्दा अगाडि चाहिँ पढ्नुभयो भने चाहिँ त्यो अर्कै शब्द छ, क्रोधका सन्तान हामी थियौँ किनभने हामीमा के भन्छ यहाँ, अनाज्ञाकारिताको सन्तानमा काम गर्ने आत्माले काम गर्थ्यो। हामी पाप र अपराधमा मरेको बेलामा हामी त्यो सन्तानको अधीनमा थियौँ। जुन आत्मिकी लडाइँको सबभन्दा महत्त्वपूर्ण कुरा बुझ्ने के हो भने, तपाईँ र म विश्वासद्वारा परमेश्वरसँग स्वर्गीय स्थानमा बसालिएका छौँ। यो कुरो चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो आत्मिकी रूपमा, हाम्रो स्थान जुन स्वर्गीय स्थान हो। तर कुरा के बुझ्नुपर्छ भने, म घरिघरि यो भनिरहेको छु तर मान्छेहरूले बुझे बुझ्दैन, मलाई थाहा छैन, त्यो पोइन्ट अफ भ्यू भनेर अङ्ग्रेजीमा म तपाईँलाई भन्छु, दृष्टिकोण, हाम्रो विचार, दुई किसिमको विचार, दुई किसिमको संसार, त्योभन्दा बढी छैन। एउटा परमेश्वरीय खालको, परमेश्वरको पक्षको, पवित्र आत्माको पक्षको, अर्को अन्धकारको शक्ति जो संसार छ, संसारको जति पनि सिस्टम छ, यहाँ चलिराखेका जति पनि पार्टी छन्, जति पनि राजनीति छ, जति पनि देश देशको बिचमा भइराखेको छ, यो एउटा सिस्टम छ। जसरी हुन्छ अरूलाई दबाउने, आफू माथि जाने, अरूलाई नोक्सान गर्ने, त्यहाँ कुनै अरू, त्यहाँ अरू खालको सिस्टम लागू हुँदैन। अनि त्यो सबै बाइबलमा अन्धकारको शक्ति, अनाज्ञाकारिताको सन्तानमा काम गर्ने आत्मा, अनाज्ञाकारिताको सन्तान भनेको अविश्वासीहरू जो पापमा छन्, उनीहरू, हामी परमेश्वरको सन्तान चाहिँ येशूलाई ग्रहण गरेर हुन्छौँ। त्यसैले यो येशूलाई ग्रहण गर्ने र विश्वास गर्ने कुरा पक्का नबुझेको कारणले सायद धेरै मानिसहरूको जीवनमा आत्मिकी भरपुरी अथवा त्यो प्रशस्तता अथवा त्यो स्पिरिट फिल्ड लाइफ भन्छ, आत्माले भरिएको जीवन, त्यो माथिको स्वर्गीय स्थानमा बसालिएको जीवन, यो क्रिस्चियन विचार टोटल्ली फरक छ। त्यसैले पोइन्ट अफ भ्यू, दृष्टिकोण, सोच, एउटा चाहिँ परमेश्वरको हिसाबले आउँछ पवित्र आत्माबाट, अर्को चाहिँ यो संसारिक टबरको आउँछ। अनि तपाईँले देख्नुहुन्छ धेरै क्रिस्चियनहरू संसारिक टबरका छन्, उनीहरूले भने जस्तो भएन भने अहिले भर्खर झगडा गरेर आउँछन्, जिद्दी गरेर आउँछन्, कुरा काटेर आउँछन्, अर्कालाई गाली गरेर आउँछन्। वास्तवमा क्रिस्चियनले यस्तो गर्ने कि नगर्ने? किनभने तपाईँ र मैले जुन प्रकारको स्रोतबाट, जुन प्रकारको अवस्थाबाट विश्वास गरेका हुन्छौँ, कतिचोटि हामी यो स्वर्गीय पोइन्ट अफ भ्यूको क्रिस्चियनिटी नै बुझिए छैन, यो नै ग्रहण गरेका छैन। तपाईँले मैले देखेका मण्डलीहरूका क्रिस्चियनहरूमा यो नै छैन, र बाइबलमा त प्रशस्त छ नि यो कुरा हो। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, यो त चान्चुनी कुरा होइन नि। सो यो हामीले बुझ्नुपर्छ। मैले तपाईँलाई घरिघरि मेरो आफ्नो बारेमा दोहोऱ्याउँछु, म नास्तिक मान्छे जब ख्रिस्टमा विश्वास गरेँ मेरोमा त ड्रास्टिक परिवर्तन हो। पैसा, नाम कुनै कुरा होइन, म त एकदम आफूलाई एकजना मान्छेले ख्रिस्चियन हुने भए त जोगी नै हुनुपर्छ भनेर भनेको छ एकजना हिन्दूले, किनभने उसको विचारमा म एकदम ठुलो राजनीतिक नेता गाउँको हुन्छ भनेर सोधेको, जिल्लाको। म त टोटली ख्रिस्चियन भइहालेँ होइन, तर म अझ यो 40-42 वर्ष पछाडि गएर त्यो बेलाको सोद्धाखेरि म त अहिले यति गदगद मलाई धन्यवादी छु परमेश्वरप्रति, किनभने यो संसार टलेर जान्छ, संसारको अभिलाषा बितेर जान्छ, तर परमेश्वरमा जिउने चाहिँ सधैँ रहिरहन्छ। तपाईँले यो वचन पढ्नुहुन्छ नि होइन, संसार र यसको अभिलाषा टलेर जान्छ। योहन्नाको सुसमाचार पहिलो योहन्ना 2 अध्यायमा तपाईँले त्यो पाउनुहुन्छ प्रष्टसँग। र पनि हामी क्रिस्चियनिटीमा किन छैनौँ? अब तपाईँलाई मैले पढ्न लागेको पद अहिले पढ्छु, 4 पद Ephesians 2 अध्यायको, परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यो कुरो तपाईँले एकदम सम्झनु पर्छ। हरेक व्यक्ति जो ख्रिस्टमा विश्वास गर्न पुग्छन्, बाइबलमा त के भनेको छ भने संसारको सृष्टिभन्दा पहिला उहाँले हामीलाई चुन्नुभयो, हामीलाई चिन्नुभयो। यद्यपि हामी चाहिँ एउटा परिवार हिन्दूमा जन्मेर नास्तिक भएर धेरै किसिमका घमण्ड र कस्ता कुराहरूमा त्यो थ्रु गएर अनि परमेश्वरको अनुग्रहको सुसमाचार सुन्ने मौका अनि त्यसलाई पनि तिरस्कार गर्दा गर्दै परमेश्वरको आत्माले हामीलाई कन्भिन्स गर्नुहुन्छ, त्यसलाई बुझाउनुहुन्छ, हामी कायल हुन्छौँ, हामी पश्चाताप गर्छौँ। अनि हामीले सिकिरहेछौँ पश्चाताप भनेको चाहिँ बाटो बदल्ने, संसारिक र आफ्नो छोडेर परमेश्वरको बाटो जाने। त्यसैले यो आत्मिकी लडाइँको बारेमा सिक्दा, ख्रिस्चियन जीवनको बारेमा सिक्दा, तपाईँ र मैले पक्का ख्रिस्चियन चाहिँ को भनेर जान्नुपर्छ। वास्तवमा घरिघरि यो नयाँ गरी जन्मिने कुरा त हामी भन्छौँ, परमेश्वरको छोराछोरी हुने कुरा त हामी भन्छौँ, तर तपाईँलाई थाहा छ बाइबलले चाहिँ क्लियर भन्छ, मान्छेहरू चर्चमा जाँदैमा, सबै काम गर्दैमा, प्रचार गर्दैमा, एकदम धेरै मान्छेलाई विश्वासमा ल्याएको भनेर बत्तिसमा दिँदैमा उनीहरू पक्का क्रिस्चियन भन्ने ग्यारेन्टी छैन। ग्यारेन्टी कहाँ छ? तपाईँले कसलाई छान्नुभयो पुरा हृदयले? हृदय कहाँ छ? त्यहाँ ग्यारेन्टी छ। जबसम्म तपाईँ र मेरो पुरा हृदय येशूको हुँदैन नि, हामी उहाँलाई प्रभु मानेको ठहरदै ठहरदैन। प्रभु मानेर बल्ल तपाईँ र ममा उद्धार आउँछ नि, Romans 10:9-10 होइन, येशूलाई प्रभु मान्ने, यो नै सबभन्दा महत्त्वपूर्ण कुरा छ। त्यसकारण तपाईँलाई म सरसर्ती यहाँ भन्न चाहन्छु, यति ठुलो यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ, हामीलाई ख्रिस्टसँग जीवित पार्नुभयो। त्यसकारणले तपाईँलाई म भन्छु, यो आत्मिकी लडाइँको कुरा गर्दाखेरि हामीलाई थाहा हुनुपर्छ कि हामी कुन लडाइँमा छौँ। हामी साँच्ची नै लडाइँमा त छौँ, हामी खरा कहाँ छौँ त्यो सबै तपाईँ र मेरो हृदयले जनाउँछ। हृदयको कुरा सबभन्दा मुख्य, आज त्यो कुरा तपाईँलाई म भन्छु। हामीलाई विश्वासको व्यक्ति परमेश्वरले म्यान अफ फेथ भन्छ नि, म्यान अफ फेथ, विश्वासिलो व्यक्ति कसरी बनाउनुहुन्छ? वास्तवमा यो विश्वासिलो व्यक्ति बनाउने परमेश्वर हो। मोसा एकजना विश्वास म्यान अफ फेथ थिए। बाइबलमा धेरै त्यस्ता नामहरूको बारेमा हामी भन्न सक्छौँ, अझ अब्राहमको बारेमा हामी भन्न सक्छौँ। आज तपाईँलाई मैले अब्राहमको बारेमा अलिकति केही कुरा भन्न चाहन्छु। उसको जीवनमा उसले गरेका मिस्टेकबाट परमेश्वरले केही कुरा सिकाउनु भयो, जुन कुरा तपाईँ र मेरो जीवनमा हामीले सिक्नुपर्ने हुन्छ। अनि तपाईँलाई म क्लियर मेरो विश्वासको कुरा भन्छु, हामी पुरा हृदयले जबसम्म प्रभुलाई विश्वास गर्दैनौँ, हामी प्रभुलाई प्रभु मान्दैनौँ। कालेबको आत्माको बारेमा तपाईँले पुरानो नियममा हेर्नुभयो भने यहोशू 14 अध्याय त्यहाँ 3 चोटि कालेब र यहोशू, होइन, उनीहरू कनानमा जाँदाखेरि 2 जना मात्रै थिए जसले चाहिँ परमेश्वरमा विश्वास गरेर फर्के, उनीहरूको जस्तो आत्मा भनिन्छ। कालेबको कुरा चाहिँ के छ? कालेबको कुरा त्यहाँनिर के छ भन्दाखेरि उनी चाहिँ पुरा हृदयले परमेश्वरको सेवा गर्थे। त्यहाँ एउटा शब्द छ, पुरा हृदय, पूर्ण रूपमा। अनि 85 वर्ष कि 86 वर्षको उमेरमा यसुलाई भेट्दै गर्दाखेरि उनले भन्छन्, त्यो पहाड हुँदो जुन ठाउँ चाहिँ परमेश्वरले मलाई दिने भनेको छ त्यो मलाई देऊ, किनभने त्यहाँ त अझै ठुल्ठुला राक्षसहरू थिए, त्यो थपक्क गएर आफूले लिन सक्नु थिएन। तर उनले भन्छन्, म कति वर्ष अगाडि थियो भन्दा 46 वर्ष अगाडि, कति वर्ष अगाडि, त्यो जुन बेलामा उनी कालेब र यहोशू कनानमा गएका थिए, त्यो बेलाको उमेरमा जस्तो शक्ति छ, जस्तो बल छ, जस्तो फुर्ति छ अहिले पनि 85 वर्षमा त्यस्तै छ, उनले भन्छन्, पुरा हृदय। त्यस कारण यहाँ सबभन्दा ठुलो कुरा यस्तो हुन्छ, आत्मिकी लडाइँ, विजयी जीवन, भरपुरीको जीवन, क्रिस्चियन, पक्का येशूको चेला, तपाईँ र मैले गरेको सेवकाई, यो कुरो क्लियर बुझ्नुपर्छ प्रिय। हामी बिचमा कहिले पनि गर्न सक्दैनौँ। धेरै मान्छेहरू बिचमा छन्, उनीहरू रुपियाँ पैसाको नामको कुरा आयो भने, रुपियाँ पैसाको कुरा आयो भने, पद पदवी नामको कुरा आयो भने, अपर्च्युनिटी कुरा आयो भने, कुनै पनि बेला उनीहरू यताउता गएको देख्छु म धेरै, आई सी अल द टाइम। तर तपाईँलाई म भन्छु, म त्यही कारणले मान्छेको जीवन देखेर यो मान्छे प्रभुलाई साँच्चै पछ्या कि पछ्याएन मलाई 1 सेकेन्डमा थाहा हुन्छ। मलाई खुसी त्यतिखेर लाग्छ जब त्यस्तो मान्छेहरू देख्छु जसले आफ्नो जीवन येशूलाई सुम्पिन्छ। मेरो लागि त्यो सबभन्दा नजिक येशू प्रभुले के भन्नुभएको छ, मेरो दाजुहरू, मेरो आमाहरू, मेरो बहिनीहरू त्यो हो जसले पुरा परमेश्वरकोमा चाहिँ समर्पित छ, होइन, परमेश्वरको आज्ञा पालन गर्छ, जसले परमेश्वरमा विश्वास गर्छ। त्यो येशू प्रभु क्रुसमा जाँदै गर्दाखेरि आमाको बारेमा त्यो भन्दाखेरि उहाँले त्यो उत्तर दिनुभएको छ, परमेश्वरलाई पछ्याउने हो। यो कुरो चाहिँ तपाईँहरू मैले बुझ्नु पऱ्यो। हामी जो सेवाकाई गर्दैछौँ, हामी परमेश्वरमा छौँ, हरेक व्यक्तिलाई थाहा हुनु पऱ्यो, जबसम्म येशु ख्रिस्ट पूर्ण रूपमा हाम्रो जीवनको प्रभु हुनुहुन्न, इफ हि इज नट लोर्ड अफ अल, हि इज नट लोर्ड एट अल, तपाईँले बुझ्नुहुन्छ, यदि ख्रिस्ट हाम्रो जीवनको पुरै प्रभु हुनुहुन्न भनेदेखि, पुरै हृदय उहाँमा छैन भनेदेखि, हामीले उहाँलाई प्रभु बनाएको हुँदैन। यो चाहिँ सुसमाचार हो, यो पक्का हो। मैले 42 वर्षसम्म यही विश्वास गरेको छु, त्यही मान्छेलाई क्रिस्चियन देखेको छु, त्योभन्दा उल्टा पाल्टा मान्छेहरू कहिले तल कहिले माथि, मैले देखा देखि कति मान्छेहरू क्रिस्चियन भनेर, पास्टर भनेर प्रचार गरे, ब्याकस्लाइड भएर अर्को ठाउँ पुगे। प्रियहरू, धेरै मान्छेहरू ब्याकस्लाइड भएको त भन्या छैन, तर जुन दिन हामी येशूलाई भेट्छौँ तिनीहरूको न्याय त्यतिखेर हुन्छ। अनि धेरै मान्छेहरू, अस्ति मैले एउटा पिक्चर देखाएको थिएँ नि, चर्च जाने तर जाने बेलामा तल चाहिँ नर्कमा खस्ने। तपाईँ र मैले यो कुरालाई एकदम मुख्य विषय लिएर, पहिला कुरा आफ्नो जीवन ठिक हुनु पऱ्यो, दोस्रो कुरा अरूलाई घोषणा गर्नु पऱ्यो। सुसमाचारले जे भन्छ त्यसमा हामीलाई विश्वासिलो मान्छे बनाउन परमेश्वरले के गर्नुहुन्छ, कसरी उहाँले हामी प्रत्येकलाई हामी आफ्नै प्रभुत्वबाट, क्रिस्चियन भनेको के हो, त्यही म जुन बाइबल स्कुलमा पढ्थेँ त्यो मान्छेले भनेको शब्द मेरो कानमा अहिले पनि गुज्रिएको छ, We dethrone ourselves, enthrone Christ in our heart. यो कुरो उसले भन्थ्यो, डिथ्रोन भने थाहा छ तपाईँलाई, हाम्रो सिंहासनबाट, हाम्रो हृदयबाट हामी आफूलाई निकालेर येशूलाई त्यहाँनिर प्रभुको रूपमा, राजाको रूपमा राख्ने, यो क्रिस्चियन हो। योभन्दा दाहिने बायाँ कोही पनि क्रिस्चियन हुन सक्दैन, यो क्लियर, म त्यही विश्वास गर्छु। अनि वचनमा त्यही कुरो लेखेको छ, मलाई प्रभु प्रभु भन्ने कोही स्वर्गको राज्यमा जाँदैन। अनि त्यतिखेर मैले भन्ने मान्छेले भन्छ अरे, भूत लखाडे, अचम्मक काम गरे, यान गरे, त्यान गरे, तर म तिमीलाई चिन्दिन। तर त्यो जसले पिताको इच्छा गर्छ, प्रिय पिताको इच्छा चाहिँ हामी आधा हृदय होइन, पूर्ण हृदय। हामीलाई परमेश्वरले यो काम गर्नुहुन्छ, हामीलाई आफ्नो हृदयबाट निकालेर येशूलाई प्रभुको रूपमा बसाल्नुहुन्छ। अनि यदि त्यस्तो हो भने त्यही कुरो मैले यहाँ लेखेको छु, हि डिथ्रोन अस, मेक क्राइस्ट द लोर्ड इन आवर लाइफ, हि डिस्प्लेस अस एन्ड रिप्लेस क्राइस्ट इन आवर हार्ट। अनि बाइबलमा योहन्ना 15 अध्यायमा जुन अबाइडिङ, उहाँमा रहने भनेर जुन कुरा भनेको छ नि, यदि म तिमीहरूमा रह्यौ र मेरा कुरा तिमीहरूमा रह्यो र तिमीहरू ममा रह्यौ भने मैले गरेको भन्दा ठुलो काम तिमीले गर्न सक्छौ, तर ममा नरहेर तिमीले केही गर्न सक्दैनौ। त्यहाँ रहने कुरा जो छ प्रभुको रूपमा हाम्रो हृदयमा सिंहासनमा राख्ने हो। र क्लियर कुरा यो हामीलाई थाहा हुनुपर्छ हाम्रो विवेकमा, तपाईँ भरपुरी जीवन चाहनुहुन्छ, आनन्दको जीवन चाहन्छ, पावल जस्तै साङ्लाले बाँधिएर झ्यालखानमा बसेका बेलामा पनि परमेश्वरको शक्तिको अनुभव गर्न सक्ने, जुन बेलामा तपाईँ र म होल हार्ट भन्छ अङ्ग्रेजीमा, होल हार्टेडली फलो जिजस, येशूलाई पुरा हृदयले पछ्याउने यो कुरा अबाइडिङको। त्यसैले यसैलाई ख्रिस केन्द्रित जीवन भनेर भनिन्छ, यो ख्रिस केन्द्रित। त्यसैले हामीले जुन चाहिँ स्वर्गीय स्थानमा बसालिएको भनेर हेरिरहेको छौँ नि, जुन चाहिँ संसार, त्योभन्दा माथि शैतान, जो अधिकारवालाहरू, आकाशको शक्ति के भनेर त्यो अन्धकारको शक्ति शैतानलाई भनिन्छ, जो संसारमा येशूमा छैन, सबै मान्छे ठुला साना राजा बासा सबै बलिया निर्दा धनी शैतानको खुट्टा मुनि हुन्छ। यहाँ जबसम्म येशूलाई प्रभु बनाएर हृदयमा राख्दैन, जो मान्छे येशूलाई प्रभु बनाएर हृदयमा राख्छ ऊ चाहिँ यहाँ शैतानभन्दा पनि माथि स्वर्गीय स्थानमा। एफिसीमा त्यही कुरा छ, हामी एफिसी 2:6 भनेको कुरा त्यो, हामी ख्रिस्टसँगै स्वर्गीय स्थानमा बसालिएका छौँ, त्यो ख्रिस्चियन हो। कुन हिसाबले? आत्मिक तवरले येशूलाई हाम्रो हृदयमा प्रभुको रूपमा राख्छौँ। एभ्रिथिङ, जे जे तपाईँ र मैले गर्छौँ एउटा ख्रिस्चियनले गर्छ, येशूको कुरा गर्छ। जब कुनै समस्या आउँछ मान्छेले हाम्रो विरोध पनि गर्ला, तर हामी येशूको कुरा गर्छौँ। त्यतिखेरको जवाफ स्वार्थी र मेरो तितोपनाको, मेरो घमण्डको, मेरो लोभको, मेरो आउँदैन, केवल येशूको उत्तर आउँछ। त्यस्तो खालको ख्रिस्चियन मैले धेरै भेटेको छु, तर तपाईँ र म जबसम्म त्यस्तो खालको ख्रिस्चियन हुँदैनौँ प्रियहरू हो, हामी स्वर्गीय स्थानमा हुँदैनौँ। यो कुरो हामीले बुझ्नुपर्छ। त्यसैले ख्रिस्टमा पुरा भरोसा गरेर जिउने जीवन त्यो। भरोसा भनेको चाहिँ विश्वास, भनेको चाहिँ तपाईँलाई मैले विश्वास, विश्वासद्वारा अनुग्रहबाट हामीले उद्धार पाउँछौँ सित्तैमा, तर त्यो विश्वासको मतलब भरोसा, टोटल भर पर्ने अनि आज्ञा पालन, यो त्यहाँ यो पुरै कदम हुनु पऱ्यो, अनि विश्वास हो, अनि उद्धार हो। त्यो विश्वास येशूलाई प्रभुको रूपमा मानेपछि तपाईँ र म येशूको प्रभुत्व मुनि, उहाँको शासन मुनि, उहाँको शक्ति मुनि, उहाँको पुरै सुरक्षा मुनि कसैले छुनु सक्दैन। कहिल्यै हामी यस्ता कुराबाट दाहिने बायाँ हुनु हुँदैन। तपाईँलाई मैले भजन सङ्ग्रह 1 पढ्न चाहन्छु। किन यो पढ्न चाहन्छु भने, वास्तवमा भजन सङ्ग्रह 1 मतलब, यो गएको हप्ता तपाईँलाई सिकाएको कुरा मैले दोहोऱ्याउने विचार गरेको छैन। परमेश्वरको बारेमा हामीले हेरेको थियौँ, अनि यहाँनिर यो कुरा म दोहोऱ्याउँदिनँ, तर भजन सङ्ग्रह 1:1-6 छ जम्मा। वास्तवमा यो यहाँ एक भजन सङ्ग्रह भनेको कुरा पनि एउटै यही कुरा हो। दाउदले लेख्छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, पापीहरूको मार्गमा खडा हुँदैन, गिल्ला गर्नेहरूको सङ्गतमा रहँदैन। भनेको मतलब टोटल्ली शैतानको आत्मा अन्तर्गत आउने शब्दहरू हुने, त्यो नगर्ने मान्छे धन्य भनेको चाहिँ आशिषित। 2 के छ? तर परम प्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ, त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्दछ। धन्य त्यो मान्छे ख्रिस्चियनको बारेमा, उहाँको व्यवस्था भनेको चाहिँ उहाँको वचन होइन। अनि यहाँनिर 3 के छ? त्यस्तो खालको व्यक्ति चाहिँ खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। परमेश्वरको वचनको कुरा सबै सत्य छ। तपाईँले बाइबलमा हेर्नुभयो भने, भजन सङ्ग्रह पुरानो नियममा हेर्नुहोस्, अथवा दानियलले बोलेका शब्दहरू, दानियलको विश्वास र समर्पणता र प्रार्थना हेर्नुहोस्, नयाँ नियममा येशु प्रभुले पहाडी उपदेशमा भनेको कुरा हेर्नुहोस्, युहन्नाको सुसमाचारमा लेखेको कुरा हेर्नुहोस्, पावलले बोलेका फिलिपीका पत्रहरू हेर्नुहोस्, अनि पहिलो दोस्रो कोरन्थीमा हेर्नुहोस्, कुरा एउटै छ, येशु ख्रिस्टमा जीवन छ तर पूर्ण रूपमा येशुमा हामीले सुम्पेको हुनुपर्दछ। दुष्टहरू त्यस्ता हुँदैनन्, तिनीहरू बतासले उडाएर लैजाने भुस जस्तै हुन्छन्, त्यसकारण दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैनन्। यहाँनिर के छ, दुष्टको बारेमा फेरि भनिएको छ, दुष्टहरू चाहिँ त्यस्ता छैन तर परमेश्वरको व्यवस्थामा रहने चाहिँ दुष्ट होइन। दुष्ट भनेको खराबी गर्ने, अरूको जहिले पनि कुभलो चिताउने, अरूको बारेमा बदनाम गर्ने। यहाँ छ पदमा अन्तिम पदमा के छ, किनकि परम प्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको मार्ग नष्ट गर्नुहुन्छ, दुष्टहरूको मार्ग नष्ट गर्नुहुन्छ। अनि एउटा यो पनि बाइबल कलेजमा भनेको कुरा तपाईँलाई म पढ्न चाहन्छु, त्यो इङ्ग्लिसमा छ, देयर इज नो डिफिकल्टी इन इनवर्ड आउटवर्ड विदाउट अर विदिन द्याट ही इज नट रेडी टु मिट इन मी टुडे। भनेको मतलब चाहिँ येशु ख्रिस्टमा हामी यसरी केन्द्रित छौँ र समर्पित छौँ भने चाहे भित्र बाहिर संसारिक जुनसुकै अवस्थामा पनि परमेश्वरले येशु ख्रिस्टमा हाम्रो खाँचो पुरा गर्न नसक्ने केही कुरा छैन, उहाँले सबै कुरा गर्न सक्षम हुनुहुन्छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई म यस यो चाहिँ हेनली मोल भन्ने एकजना स्कलर बाइबल लेख्ने व्यक्तिहरू, अब कहिलेकाहीँ तपाईँलाई म यी नामहरू लिन्छौँ, वास्तवमा यो नामहरू महत्त्वपूर्ण छ किनभने बाइबलमा यो बाइबल येशु प्रभुपछि सुसमाचार प्रेरितहरूले लेखे, प्रेरितको समयमा येशु प्रभुले शिक्षा दिएको हुनाले प्रेमको बारेमा त्यतिखेरका एक दुई शताब्दीका क्रिस्चियनहरूलाई सबै कुरा थाहा थियो। त्यसपछि बिस्तारो के भयो, अगस्टिन सेन्ट अगस्टिन भन्नेले थियोलोजीको कुराहरू सुरु गरेका छन्। तपाईँले बाइबलमा हेर्दै जानुभयो भनेदेखि बेला बेलामा परमेश्वरले यस्ता जनहरू पठाएका छन् जुनद्वारा हामीले परमेश्वरको वचनको खुल्ला रूपमा त्यसलाई एक्सप्लेन गरेको, त्यसलाई बताएको कुराहरू देख्छौँ। त्यस्तै हेनली मोल एउटा उनले चाहिँ के भन्छ कमेन्ट्रीहरू धेरै लेखेका छन्, जस्तो तपाईँलाई ग्रिफिन थोमसको बारेमा भन्छु, जसले चाहिँ रोमीको चारवटा पोइन्ट र एफिसी र के भन्छ हिब्रूको पत्रको बारेमा, कुनै दिन म तपाईँलाई त्यो कुराहरू पनि बताउन चाहन्छु। त्यसैले हामी मानिसहरू अदालतमा के अरे आदतमा चल्ने हुन्छ। अर्को पोइन्ट चाहिँ कसरी हामी परमेश्वरमा यस्तो खालको समर्पणता भएर येशूलाई केन्द्र बनाएर हिँड्ने भनेको चाहिँ धेरै जस्तो मानिसमा चाहिँ आदत हुन्छ अरे, आदतले चल्ने, हामीले जे कुरालाई बानी गर्यो त्यही कुरा हुन्छ। तपाईँलाई त्यसको बारेमा मैले धेरै कुरा भन्न सक्छु, कसैको घरमा जाने बानी गर्यो भनेदेखि नि त्यो नगइकन चित्तै बुझ्दैन, खानै पस्दैन, के भएन के त्यहाँ जानै पर्छ, त्यो कुरो रोक्न तपाईँलाई समस्या हुन्छ। जस्तो मान्छेहरू कुनै मादक पदार्थको कुनै अन्य कुराहरूको आदत मान्छेमा पर्छ, सो आदत भनेको चाहिँ राम्रो पक्षको नि नराम्रो, त्यसैले आत्मिकी अनुशासनको चाहिँ तपाईँ र मैले आदत बसाल्नु राम्रो हुन्छ। आत्मिकी एटिच्युडको पनि आदत भनेको चाहिँ हरेक कुरा फिल्टर गर्न सक्ने, परमेश्वरको वचन अनुसारको मात्रै सोच गर्ने, त्यही कुरा मात्रै मुखले भन्ने, त्यही काम मात्रै मानिसहरूलाई गर्ने, यो कुराहरू चाहिँ हामीले अभ्यास गर्नुपर्छ। यस्तो कुरा हाम्रो दैनिक जीवनमा यदि हामीले विकास गर्दै गयौँ भने तपाईँ र म परमेश्वरमा एकदमै सही प्रकारले हिँड्न सक्छौँ। असल सोच, असल व्यवहार, असल बोली, यो सबैको आदत तपाईँ र मैले बसाल्न सक्छौँ। अनि यस्तो समस्या किन, ताकि समस्या नपरोस् तुरुन्त, जब कसैको जीवनमा पर्फेक्ट हामी छैनौँ, कहिलेकाहीँ हामीमा पुरानो जीवनका कुराहरू अझै हुन्छ, अझ नयाँ नयाँ विश्वासीमा त टाइम लाग्छ त्यो पुरानो कुराहरू छोड्नलाई, किनभने कतिचोटि त बाइबल बुझिया छैन, कतिचोटि चाहिँ उनीहरूमा शक्ति विकास भएको छैन, उनीहरूले परमेश्वरमा पुरा भरोसा गर्न सिकेको हुँदैन, तर हामी सिक्दै जानुपर्छ। एकैचोटि पर्फेक्ट चाहिँ कोही हुँदैन, तर जुन बेलामा तपाईँलाई थाहा भयो कि परमेश्वरको इच्छा र उहाँको वचनभन्दा गलत काम भयो मैले गर्न पुगेँ भने तुरुन्त तपाईँ परमेश्वरको अगाडि गएर पश्चाताप गर्नुपर्छ अनि परमेश्वरलाई सहायता माग्नुपर्छ, तपाईँको सोचलाई बदल्नुपर्छ। अनि रोमी 12 को 1 र 2 पदको मतलब त्यही हो। कहिलेकाहीँ समस्या होला, झट्ट सम्झना नहोला, होइन, त्यस्तो पनि कहिलेकाहीँ हुन्छ, तर तुरुन्त हामीले जब थाहा पायौँ हामीले मिलाउनु पर्छ। त्यस कारण तपाईँ र मैले कसैको बारेमा कहिले कुरा काट्या होला, कसैलाई चित्त दुखाएको होला, धेरैजना मान्छेहरूको चाहिँ बितेका समयको कुराहरू बिर्सिने बानी हुन्छ, कहिलेकाहीँ यो राम्रो जस्तो पनि लाग्छ, तर तपाईँ र मैले कसैको चित्त दुखाएको छ भने के छ थाहा छ, तपाईँले गएर त्यो मान्छेलाई क्षमा नमागेसम्म त्यो मान्छेको चित्त दुखिरहेको हुन्छ, केही नभन्ला। त्यस कारण त्यो क्षमा माग्ने, तपाईँको गल्ती मान्ने कुराले के गर्छ, तपाईँलाई स्वतन्त्र बनाउँछ। त्यस कारण यी सबै कुराहरूको पनि हामीले आदत, हामीले ठिक गर्ने कुरा हामीले बुझ्नुपर्छ। हाम्रो विचार व्यवहारमा गलत कुराहरू भएमा तुरुन्त हामीले पश्चाताप भनेको चाहिँ तपाईँलाई थाहा छ, त्यसलाई छोडेर अर्को बाटो लाग्ने, त्यो कुरो कहिल्यै नगर्ने गरी छोड्नु, प्रभुको ठाउँमा आफैलाई बसाल्नु। यस्तो अवस्था भनेको चाहिँ अब फेरि स्वर्गीय स्थानबाट फेरि जब मान्छेले परमेश्वरको ठाउँमा आफैलाई राख्न थाल्छ भने मतलब कसैले केही भन्छ, कतिजना मान्छेहरू चाहिँ यस्तो हुन्छ नि, प्रार्थना गरेर परमेश्वरको अगुवाई खोज्या भन्छ तर वास्तवमा उसको आफ्नो स्वार्थ खोजिरह हुन्छ। त्यस्तो परमेश्वरले कहिले पनि कदर गर्नुहुन्न। परमेश्वरको वचनले के भन्छ त्यो कुरा हामीले गर्नुपर्छ, त्यो परमेश्वरको इच्छा हो, होइन। त्यसैले येशूलाई केन्द्रमा राख्दाखेरि चाहिँ जब हामी येशूभन्दा फरक कुरा आयो भनेदेखि तुरुन्तै परमेश्वरसँग क्षमा मागेर हामी फेरि येशूलाई केन्द्रमा राख्न सक्नुपर्छ, अनि सैतान भन्दा हामी माथि रहन सक्छौँ। कुनै पनि कुरा आइपर्दा हामी ख्रिस्टको इच्छामा समर्पित भएर हामीले गर्नुपर्ने हुन्छ, ख्रिस्टको इच्छामा समर्पित भएर। त्यसैले यो कुरा हामीले एकदमै विचार गर्नु छ। आफै धेरै जस्तो मान्छेको स्वभाव कस्तो हुन्छ नि, आफै फेस गर्ने, आफै गरिहाल्ने, तर त्यो आफै फेस गर्दाखेरि हामी असफल हुन्छौँ, हामी आफ्नै हातमा धेरै जस्तो मान्छे। त्यही कारण तपाईँ र म बसेर कसैसँग कुरा गर्दाखेरि के गर्छ मान्छेले, कुरै बुझ्या हुँदैन, तुरुन्त एउटा दुईवटा शब्दमा स्पष्टीकरण दिन तयार हुन्छ। परमेश्वरको इच्छा खोज्ने त परै जाओस्, किन हाम्रो आदत चाहिँ त्यस्तो छ, तपाईँले तुरुन्तै भन्न नपायो भने तपाईँको केही गल्ती हुँदैन नि, तर तपाईँले पुरा बुझ्यो भने चाहिँ परमेश्वरको इच्छा पनि बुझ्नुहुन्छ नि। त्यस कारण केही कुराको जवाफ दिनु अगाडि प्रार्थना गरेर परमेश्वरमा सोचेर दिनु कस्तो हुन्छ, तर कसैले भनिराखेको कुरा पुरै नबुझिकन जवाफ दिन थाल्नु कति गलत हो। त्यसैले टेम्परमेन्टमा हामी कति छौँ, आवेगमा, के भन्छ यसलाई, यो इमोसनमा, भावनामा, किनभने हामीसँग पुरानै मानिस छ नि त, हामीसँग दुईवटा स्वभाव छ। अस्तिको चोटि मैले भनेको थिएँ नि, पुरानो स्वभाव पाप स्वभाव, नयाँ स्वभाव ख्रिस्टको स्वभाव। नयाँ स्वभावमा चाहिँ हामीले मान्छेको कुरा सुन्नलाई केही मान्नु हुँदैन, राम्रैसँग बुझ्ने, किनभने परमेश्वरको अगाडि के हो त्यो महत्त्व छ, परमेश्वरले हामीलाई कसरी हेर्नु भएको छ त्यो महत्त्व छ, मान्छेको अगाडि हामी निन्दित भयो कि त्यो मतलब छैन। तपाईँले कसैले पनि निन्दा गरेको कुराले केही फरक पर्दैन, किन तपाईँ र मेरो प्रभु त येशू हुनुहुन्छ, उहाँसँग सम्बन्ध छ हाम्रो। त्यस कारणले जुन बेलामा तपाईँ आफै निर्णय लिनुहुन्छ, कुनै कुराको जवाब आफै दिनुहुन्छ, कुनै गहिरो सोचाइ बिना नै दिन थाल्नुहुन्छ, त्यतिखेर के हुन्छ, तपाईँले सबै शक्ति आफ्नो हातमा लिएको जस्तो, त्यतिखेर तपाईँले ख्रिस्टलाई सिंहासनमा राख्नुहुन्न। सी, ख्रिस्चियन जीवन कति कुरा छ नसोचिकन गर्दाखेरि। त्यसैले हृदयको सिंहासनमा ख्रिस्ट होइन आफै बसेको अवस्था चाहिँ प्राय जस्तो मान्छेलाई रियलाइज पनि हुँदैन, किनभने उसले आफ्नो विचार हो, त्यो चाहिँ उसको विचार, मान्छेले उसको कुरा बुझेन। प्रिय रुओ, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, उहाँले सबै कुरा देख्नुहुन्छ, कोही मान्छेले तपाईँको कुरा नबुझेर पनि के फरक परेन, किनभने मुख्य त परमेश्वरले के गर्दै हुनुहुन्छ त्यो हो। आत्मिकी लडाइँको सबभन्दा ठुलो कुरा चाहिँ यही हो कि हामी आफै हातमा लिएर लड्छौँ कि ख्रिस्टलाई महत्त्व दिन्छौँ। हामीले कुनै कुराको जवाब दिन पाएन भनेदेखि हामीले अप्ठ्यारो मान्नु परेन, र हाम्रो बानी के छ भने संसारिक टावरले हामीले नै जित्नु पर्यो, हामीले नै जवाब दिनु पर्यो, हामीले नै उत्तर दिनु पर्यो, हामीले नै बदला लिनु पर्यो। यो सबै पुरानो स्वभाव हो। तपाईँले परमेश्वरलाई बाइबलमा प्रष्ट भनेको छ नि, परमेश्वरलाई न्याय गर्न दिनु, उहाँको न्याय त कडा हुन्छ नि, होइन। त्यस कारण त्यो कुरो चाहिँ महत्त्वपूर्ण। अब तपाईँलाई मोसाको जीवनबाट एक दुईवटा कुरा तपाईँलाई म भन्न चाहन्छु, मोसाको जीवनबाट एक दुईवटा कुरा म भन्न चाहन्छु, अनि जुन चाहिँ परमेश्वरको तरिका को बारेमा हामी हेर्छौँ। पवित्र जीवन बिताउन, यहाँबाट सुरु गरौँ, पवित्र जीवन बिताउन नचाहने मानिसहरूले सही शिक्षाको सम्पर्कमा आउने कुरालाई इन्कार गर्नेछन्। यो जन मैकार्थर, तपाईँले धेरैले सुन्नु भएको छ उसको बारेमा। उसले यो कुरा भन्छ, जब मान्छेलाई पवित्र जीवन जिउने चाहिँ चाहना छैन, किन पवित्र जीवन जिउँदाखेरि त नोक्सान हुन्छ नि त। उसले त अभिलाषा गरिरहेछ संसारको तवरले, उसलाई नाम चाहिएको छ, उसलाई धन चाहिएको छ, उसलाई अरूभन्दा अगाडि हुनु परेको छ, अरूसँग कम्पेयर गरेर राम्रो हुनु परेको छ, परमेश्वरमा भरोसा गर्दाखेरि त त्यो सबै कुरा भएन। त्यसकारण उसले के गर्छ अरे, पवित्र जीवन नचाहने मानिसहरूले सही शिक्षा भनेको चाहिँ बाइबलीय शिक्षा, जुन हामीले कुरा गरिराखेका छौँ। त्यसैले यहाँनिर तपाईँले प्रष्ट के बुझ्नुपर्छ भने, बहुत साह्रो मान्छेहरू छन्, क्रिस्चियनहरू छन्, जो चाहिँ सही शिक्षा त थाहा पनि छैन। उनीहरू परमेश्वरमा कहाँ छ त्यो परमेश्वरलाई मात्रै थाहा छ। के तपाईँ र म पनि त्यस्तै अलमलमा हुने हो कि पक्का उहाँको वचनको पछि लाग्ने हो? त्यो सबभन्दा ठुलो प्रश्न आज। अनि त्यस्तो मान्छेहरू सही शिक्षाको सम्पर्कमा आउने कुरालाई चाहिँ इन्कार गर्छन्, किन सही शिक्षाले चाहिँ उसले त बदलिनुपर्छ। अब तपाईँलाई अर्को एउटा पद पढ्छु, वास्तवमा एजिकियलमा चाहिँ यो कुरा भनिएको छ, 36:26-27, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, म तिमीहरूभित्र नयाँ आत्मा हालिदिनेछु, तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होसियारी साथ मान्ने तुल्याउनेछु। यो प्रतिज्ञा परमेश्वरको प्रतिज्ञा हो। अनि तपाईँ र मलाई यो पुरानो नियममा इजरायलीहरूलाई विशेष गरी, अहिले तपाईँ र मलाई, तपाईँ र म नयाँ इजरायली भन्छ, मण्डलीमा जो साँचो रूपमा नयाँ जन्म पाउँछन् उनीहरू नयाँ जेरुसलेम भनेर मण्डलीको बारेमा होइन, तपाईँ क्रिस्चियनहरूको झुन्ड तयार हुन्छ, नयाँ सहरको कुरा छ बाइबल। त्यो कुरा तपाईँले अब त्यति पर नजाउँ, तर यहाँनिर मुख्य तपाईँलाई यही कुरा म भन्न खोजिरहेको छु, यो परमेश्वरको इच्छा हो। तपाईँहरू म यदि परमेश्वरमा साँच्चै भरोसा गरेर विश्वास गरेर क्रिस्चियन हुन्छौँ भने हामीमा एउटा नयाँ हृदय उहाँले दिने प्रतिज्ञा गर्नुभएको छ, नयाँ आत्मा हाल्ने प्रतिज्ञा गर्नुपर्छ। जुन कुरो बाइबलमा हामीले नयाँ नियममा आएर हेर्छौँ, पावलले भन्छन् तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर, अथवा अझ भन्नुपर्दा 1 कोरिन्थी 3:16 त तिमीहरू परमेश्वरको मन्दिर, किनभने तिमीहरू भित्र अथवा हामी भित्र हाम्रो हृदयमा परमेश्वरको आत्मा आएर रहनुहुन्छ, किनभने त्यो एउटा आत्मा उहाँले दिनुभएको छ। त्यस कारणले तपाईँलाई अब यो कुराबाट केही कुराहरू म सिकाउन चाहन्छु, जुन चाहिँ तपाईँलाई थाहा छ, अब्राहम उत्पत्ति 12 अध्यायदेखि सायद सुरु हुन्छ, परमेश्वरले अब्राहमलाई उर भन्ने ठाउँबाट बोलाउनुहुन्छ, प्रतिज्ञा गर्नुहुन्छ, अब्राहमको बारेमा धेरै कुराहरू छ। तर यहाँनिर यो चाहिँ अब्राहम परमेश्वरको आज्ञा मानेर गइसकेपछि परमेश्वरले चाहिँ एउटा सन्तान दिने, छोरा दिने, जोबाट चाहिँ संसारभरि बालुवा जस्तै गन्न नसकिने सन्तान दिने, यो सबै कुरा परमेश्वरको प्रतिज्ञा। तर कति वर्ष हुँदा पनि त्यो सबै कुरा नहुँदाखेरि, होइन, त्यो सबै कुरा नहुँदाखेरि अब अब्राहमलाई के हुन्छ, 86 वर्षको उमेर हुँदाखेरि होला अथवा 85 वर्ष, अनि उसको, अनि उनीहरूले एउटा बुद्धि निकाल्छ, मानिसको बुद्धि, साराले भन्छ, ए हागरसँग जानुहोस् न तपाईँ, सायद परमेश्वरले त्यो खोज्नु भयो, अनि हागरबाट इस्माइल जन्मिन्छ, तपाईँलाई थाहा छ। त्यसपछि यहाँनिर इस्माइल जन्मिसकेपछि, इस्माइल कतिखेर जन्मिन्छ, अब्राहम 87 वर्षकोमा, इस्माइल 86 वर्षकोमा इस्माइल जन्मिन्छ। त्यसपछि यहाँ के छ, त्यसपछि जब अब्राहम 99 वर्षका भए तब परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र उनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर म नै हुँ, मेरो उपस्थितिमा हिँड र सिद्ध हो। यो अब्राहम 99 वर्षको हुँदाखेरि परमेश्वरले आफ्नो बारेमा एउटा नयाँ कुरा प्रकट गर्नुहुन्छ। 13 वर्ष, इस्माइल जन्मेको 13 वर्षपछि सायद परमेश्वरले हेरिराख्नु भएको छ। महत्त्वपूर्ण कुरा परमेश्वरले अब्राहमसँग अनन्तसम्मको प्रतिज्ञा गर्नुभएको छ, प्रशस्त धेरै जातिहरूको निम्ति उद्धारकर्ता अब्राहमकै सन्तानबाट आउने प्रतिज्ञा सबै गर्नुभएको छ। तर अब्राहमको जीवनमा उनले गरे एउटा मिस्टेक, परमेश्वरमा धीरजीपूर्वक भरोसा गरेन। तपाईँ र मेरो जीवनमा यस्तो कुरा कति भइरहेको होला। सो 13 वर्षको मौनतापछि परमेश्वर अब्राहमसँग सामु नयाँ प्रकाश र नयाँ नाउँ, अर्थात् अब परमेश्वरले नयाँ नाउँ लिएर आउनुहुन्छ। नयाँ नाउँ त्यो चाहिँ सर्वशक्तिमान परमेश्वरको रूपमा उहाँ आफैलाई प्रकट गर्नुहुन्छ। अनि हिब्रू भाषामा त्यसलाई एल सदाई भन्छ। एल सदाई भन्ने मण्डलीले आफ्नो नाउँ पनि एल सदाई राखेछ। तर यो एल सदाई चाहिँ अब्राहमले लाई परमेश्वरले पहिलोचोटि भन्नुभएको थियो, एल सदाई, म एल सदाई हुँ। अनि एल सदाईको अर्थ चाहिँ के हो? जसको अर्थ हुन्छ परमेश्वरमा पर्याप्तता, अथवा परमेश्वर सक्षम, सर्व सक्षम परमेश्वर, उहाँ जे चाहनुहुन्छ, जे गर्न मन पराउनुहुन्छ उहाँ गर्न सक्नुहुन्छ, उहाँ प्रशस्त हुनुहुन्छ, उहाँ सक्षम हुनुहुन्छ। एल सदाई सर्वशक्तिमान हुनुहुन्छ, पर्याप्त परमेश्वर जो सबै जान्नुहुन्छ, उहाँ के गर्दै हुनुहुन्छ र यो कसरी गर्ने भनेर सबै कुरा जान्नुहुन्छ एल सदाई। अब अब्राहमसँग परमेश्वर आफैलाई यसरी प्रकट गर्नुहुन्छ। अब अब्राहमलाई परमेश्वरप्रति भरोसा गर्नु छ। त्यस कारणले यहाँनिर अघि हामीले पढेको कुरा के छ? अब्राहमले गर्नुपर्ने एउटा काम छ, परमेश्वरले प्रकट गर्नु छ, म सर्वशक्तिमान परमेश्वर हुँ, म यल सदाई हुँ, मेरो उपस्थितिमै हिँड र सिद्ध हो, पर्फेक्ट, बी पर्फेक्ट। तपाईँलाई थाहा छ पर्फेक्ट भनेको चाहिँ केवल परमेश्वरबाट मात्रै हुनसक्छ, परमेश्वरको धार्मिकता अनुसारको हुने कुरा। यो बोलावट, यो आज्ञा अब्राहमलाई परमेश्वरले दिनुहुन्छ। वास्तवमा तपाईँ र म जो ख्रिस्टमा विश्वास गरेका छौँ, हामीलाई परमेश्वरले त्यही बोलावट, त्यही आज्ञा दिनुभएको छ। हामीले बुझ्नुपर्छ एल सदाई। त्यस कारण परमेश्वरको बारेमा नबुझेसम्म, परमेश्वरको बारेमा सही धारणा नबनाएसम्म, तपाईँ र म परमेश्वरको बारेमा सही निश्चयता नबनाएसम्म, आफैलाई उहाँमा पूर्ण रूपमा प्रभुको रूपमा, अघि हामीले हेरेको थियौँ हृदयमा राजाको रूपमा, प्रभुको रूपमा सिंहासनमा बसाल्ने, आफैलाई निकालेर येशूलाई ख्रिस्ट केन्द्रित जीवन, किनभनेदेखि उहाँ एल सदाई हुनुहुन्छ, अब उहाँ सर्वशक्तिमान हुनुहुन्छ। यो कुरो तपाईँ र मेरो लागि एकदमै महत्त्वपूर्ण कुरा हो। अब्राहमले हालैको तितो, अब्राहमको तितो अनुभव के थियो? हागरलाई श्रीमती बनाउनु र उसबाट छोरा जन्माउनु, अनि त्यसले कति ठुलो समस्या भएर हागर छोरा लिएर भागेको हुन्छ, होइन, गइसक्या हुन्छ, हागर त्यहाँबाट निस्किया हुन्छ। तपाईँले 16 अध्याय 17 अध्याय पढ्नुहोस् उत्पत्तिमा, तपाईँले देख्नुहुन्छ। वास्तवमा परमेश्वर भन्नुहुन्छ, तिमीले 13 वर्षदेखि इस्माइलद्वारा तिमीका आफ्नै प्रयासहरूको पूर्ण पर्याप्तता र असक्षम, अपर्याप्तता र असक्षमता सिक्दै आएका छौ। परमेश्वरले के भन्दै हुनुहुन्छ यहाँ? सर्वशक्तिमान म हुँ, मैले जे भन्छु, जे चाहन्छु, जसरी चाहन्छु गर्न सक्छु, म सर्वशक्तिमान हुँ। तर अहिलेसम्म इस्माइल जन्मेदेखि यो 13 वर्ष तिमीले आफैमा आफ्नै बुद्धि लगाएका छौ, आफ्नै अपर्याप्तता, असिद्धतालाई प्रयोग गरेको छौ, असक्षमतालाई देखाएको छौ, त्यसले केही काम गरेन भने तिमीलाई थाहा छ। अब मेरो बारेमा एउटा नयाँ कुरा सिक, म एल सदाई हुँ। मेरो बारेमा एउटा नयाँ कुरा सिक, म एल सदाई हुँ, म सर्वशक्तिमान हुँ, म सक्षम परमेश्वर हुँ, म गर्न सक्ने पर्याप्तताको, सफिसियन्ट गड, अल पावरफुल, सर्वशक्तिमान। यहाँनिर यो कुरा अब्राहमलाई परमेश्वरले भन्नुभएको छ, तिमीले म बिनाको तिम्रो योजना, प्रयासहरू कति निरर्थक र काम नलाग्ने रहेछ भनेर तिम्रा दुःखद अनुभवबाट पत्ता लगाएका छौ। अब्राहमले जुन अनुभव गरे काम लागेन भने उसलाई थाहा छ, अब त जान म जे गर्न चाहन्छु त्यो गर्न म कति सक्षम छु, अब त जान। यो परमेश्वरको अब्राहमलाई आज्ञा थियो। त्यसपछि के हामी सबैले पनि अब्राहमले सिकेका यो सत्य सिक्न सक्छौँ होला हाम्रो जीवनमा पनि? त्यही कारणले कतिचोटि हामीले हाम्रो खालको क्रिस्चियनिटी, हाम्रो खालको विश्वास, कतिजना मान्छेहरूले त बाइबलको सिद्धान्त पनि आफ्नै खालको बनाउँछ। त्यही कारणले हामीले जहिले पनि परमेश्वरको वचनमा आफैलाई समर्पण नगर्दाखेरि हामी गलतमा जान सक्छौँ। कतिजना मान्छेहरू म घरिघरि यहाँ भन्ने गर्छु नि, बाइबलको तालिम आवश्यकता छ, बाइबल बुझ्नु आवश्यकता छ, त्यही कारण भनिरहेको छु। किनभनेदेखि तपाईँ र म गरिरहेको छु ठिकै भने जस्तो छ, तर कहिलेकाहीँ नहुन सक्छ यदि हामीले राम्रोसँग सिकेन, बुझेन, परमेश्वरमा समर्पित भएन भनेदेखि। त्यसरी तपाईँ र मेरो जीवनमा पनि कतिवटा असफलता हुन्छ, कतिचोटि अब भने जस्तो त हुँदैन नि, सांसारिक तवरले कतिचोटि हामीलाई दुःख पर्छ, तर बाइबलमा दुःख पर्दैन भनेर कहीँ पनि लेखेको छैन। सतावट आउँदैन, दुःख भोग्नु पर्दैन भनेर कहीँ लेखेको छ? एउटा कुरा लेखेको छ, परमेश्वरले छोड्नुहुन्न, हामीलाई सुरक्षित राख्नुहुन्छ, अनन्तसम्म लानुहुन्छ, यो कुरो प्रतिज्ञा छ। त्यसो तपाईँ र मैले बाइबललाई सही प्रकारले बुझ्नु पऱ्यो। कतिजना मान्छेहरूले भने जस्तो प्रोस्पेरिटी गस्पल भनेर सुन्नुहुन्छ है, ए क्लेम गर पाइहाल्छ। कति धेरै हाम्रो राम्रै हामीले सोचेका हाम्रा कतिजना विश्वासी मण्डलीका मानिसहरू यस्तो खालको प्रचार गर्छन् अनि हामी पनि त्यसको पछि लाग्छौँ। तपाईँलाई आज एउटा कुरा म यहाँबाट भन्छु, जो नयाँ गरी जन्मेर येशूलाई प्रभुको रूपमा हृदयमा सिंहासनमा राख्छ नि, तपाईँले अर्को त्यो अभिषेक बनाउने मान्छेको ठाउँमा गएर प्रार्थना गर्न लाउनु पर्दैन। बिकज जिजस इज लोर्ड एन्ड किङ इन यर हार्ट, त्यहाँ तपाईँको हृदयमा उहाँले सुन्नुहुन्छ। प्रियहरू हो, यो कुरो बिब्लिकल हो। बाइबलमा अगुवाहरूले प्रार्थना गर्छ, तपाईँको मण्डलीको कहाँ हिलर, कहाँ कहाँ चङ्गाई गर्ने मान्छे कहाँ जाने कुरा कहाँ छ बाइबलमा? छैन। यो सबै संसारिक हो प्रियहरू, उनीहरूले सिकाएको कति कुरा त गलत पनि छ, तर हामी बुझ्दैनौँ। हामीले परमेश्वरलाई पछ्याउँ, ट्राई गर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्, सिकाउनुहोस् मान्छेहरूले। परमेश्वरमा नयाँ जन्म पाएका, परमेश्वरका छोराछोरीको अधिकार पाएका, येशूमा उठाइएका, स्वर्गीय स्थानमा बसालिएका स्वर्गीय सन्तान तपाईँ र म, परमेश्वर सँगसँगै हाम्रो शरीर पवित्र परमेश्वरको मन्दिर। प्रियहरू, विश्वास गरौँ परमेश्वरमा। हामीले अहिले हामी प्रत्येकको जीवनमा जे जे भोगिरहेका छौँ त्यसको लागि वास्तवमा हामीले विश्वास गरेको परमेश्वर एल सदाई हुनुहुन्छ, उहाँमा सबै कुरा सम्भव छ, उहाँ सक्षम हुनुहुन्छ। वास्तविकतालाई जान्नु र उहाँमा हाम्रो पुरा भरोसा सुम्पनु अति आवश्यक छ। प्रियहरू, यो क्रिस्चियनिटी हरेकको लागि हो। त्यसैले क्रिस्चियनिटीमा चाहिँ नाति छोरा हुँदैन, क्या सबै परमेश्वरको मा दाजुभाइ दिदीबहिनी हुन्छ, बुझ्नुहुन्छ? कहिलेकाहीँ छोरी चर्च भन्छ नि, त्यो गलत त्यो कुरा हो। ब्रान्च चर्च भन्न मिल्छ, छोरी चर्च कहिले पनि हुँदैन। परमेश्वरको नाता नातिनी हुँदैन, हामी सबै परमेश्वरको छोराछोरी एक ठाउँमा बाई फेथ। उहाँको प्रतिज्ञा हो नि मुख्य चाहिँ, तपाईँ र मेरो कुरा पनि होइन, उहाँको प्रतिज्ञामा हामी भरोसा गरौँ, जसरी अब्राहमले गरेका थिए, जसरी अन्य व्यक्तिहरूले गरेका थिए, होइन? वास्तवमा उहाँ सक्षम हुनुहुन्छ, त्यो कुरो बुझ्नु, पुरा भरोसा सुम्पनु, ताकि हाम्रो अघि भएको सबै चुनौती प्राप्त गर्न हामी सक्छौँ र परमेश्वरमा भरपूर जीवनको अनुभवमा जिउन सक्छौँ। प्रियहरू हो, तपाईँ र मलाई परमेश्वरले यो जीवन दिन चाहनुहुन्छ। कसैको सेकेन्ड ह्यान्ड, अर्को मान्छेको आशिष चाहिँदैन, जसरी यो कतिवटा मण्डलीहरूमा खालि एउटा मान्छेलाई गएर प्रार्थना गर्न लगाउने, डोन्ट डु द्याट, त्यो क्रिस्चियनिटी होइन। त्यो क्रिस्चियन जस्तो क्याथलिकको चाहिँ प्रिस्टको अगाडि गएर एउटा कन्फेस गर्ने ठाउँ हुन्छ, प्वाल मात्रै मान्छे नदेख्ने गरी, फादर मैले यस्तो गल्ती गरेँ, अनि मार्टिन लुथरले त्यसको प्रोटेस्ट गरे, विश्वासद्वारा हामी परमेश्वरको सम्बन्धमा आफै आउन सक्छौँ। यो कुरो आज बाइबलमा यही कुरा हो, तपाईँ र म परमेश्वरमा सिधै प्रार्थना गर्न सक्छौँ, त्यो कुरा हामीले बुझ्नुपर्छ प्रियहरू। त्यस कारणले यहाँ यदि कुरा सिकेका हौ, यहाँ यही कुरा अब्राहमले सिकेका छन् कि परमेश्वर एल सदाई हुन्छ। परमेश्वरको यो नयाँ प्रकाशमा परमेश्वरबाट एउटा नयाँ आज्ञा पनि छ, अनि त्यो चाहिँ परमेश्वर मेरो सामुन्ने निर्दोष बनेर हिँड, यो परमेश्वरको आज्ञा, परमेश्वरको अगाडि। यो निर्दोष भन्ने शब्द अर्को ठाउँमा चाहिँ यो चाहिँ पर्फेक्ट, सिद्ध भन्ने शब्दबाट आउँछ, सिद्ध, निर्दोष, सिद्ध। वास्तवमा निर्दोष भन्ने शब्दलाई चाहिँ बाइबलको अर्को अनुवादमा पर्फेक्ट अथवा सिद्ध भन्ने अनुवाद गरिएको छ, अनि यस शब्दको अर्थ सम्पूर्ण हृदयले भन्ने हुन्छ। यस शब्दको अर्थ चाहिँ सम्पूर्ण हृदयले भन्ने हुन्छ। परमेश्वर यसो भन्नुहुन्छ, किनकि म एल सदाई हुँ, मतलब सबै कुरामा सक्षम र पर्याप्त हुँ। परमेश्वर जे चाहनुहुन्छ, जे गर्न इच्छा गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, उहाँ सक्षम हुनुहुन्छ, उहाँ गर्न सर्वशक्तिमान हुनुहुन्छ। त्यसैले मेरो सामुन्यहीन सिद्ध र सम्पूर्ण हृदयले हृदयको वन, किनकि म एल सदाय हुँ। यही कुरा परमेश्वरले अब्राहमलाई भन्दै थिए, मतलब परमेश्वर भन्दै हुनुहुन्छ, म तिमीहरूलाई पुरा सिद्ध र निर्दोष बनाउनको लागि पर्याप्त र सक्षम छु, यसकारण मेरो सामुन्ने निर्दोष बनेर हिँड, निर्दोष पवित्र सिद्ध बनेर हिँड। यो कुरो चाहिँ तपाईँ र मेरो लागि परमेश्वरको आज परमेश्वरको वचन हो। त्यो निर्दोष पवित्र अघि हामीले एपिसीमा हेरिसक्यौँ, उहाँको काम हो। हामीले गत हप्ता सिकेका थियौँ, गत हप्तामा दुईटा स्वभाव, पुरानो स्वभाव नयाँ स्वभाव, होइन, नयाँ स्वभावको सम्बन्धमा हामी ख्रिस्टमा नयाँ गरी जन्मिएपछि, यहाँनिर हामी ख्रिस्टमा नयाँ गरी जन्मिएपछि पनि हामी यस संसारमा छौँ, जसले हामीमा पहिलाको पुरानो स्वभाव अझै हुन्छ, र हामी पटक पटक दुई संसारको बिचमा भए चाहिँ अनुभव गर्छौँ। त्यो दुई स्वभाव बिच हामीलाई दोधार हुने परीक्षा शैतानले ल्याइरहन्छ। मैले तपाईँलाई एउटा पिक्चर देखाएको थिएँ, एउटा बगी जस्तो दुईपट्टि घोडाले तान्यो, काहीँ पनि जाँदैन। कचोटि तपाईँ र मेरो जीवन, आत्मिक जीवनमा नयाँ र पुरानोले तान्छ, पुरानो स्वभाव। अनि वास्तवमा नयाँ स्वभावलाई, पुरानो स्वभावलाई हामीले के गर्ने भन्ने रोमी छ अध्यायमा प्रष्ट लेखेको छ। रोमी छ अध्यायमा त्यो कुरा तपाईँले देख्नुहुन्छ, रोमी छ अध्यायमा, होइन। त्यसपछि एउटा परमेश्वरलाई इच्छा गर्ने, हाम्रो आफ्नो इच्छा, होइन, दुईटा चाहिँ के हुन्छ, परमेश्वरको इच्छा गर्ने कि हाम्रो इच्छा गर्ने, अन्त यो लडाइँ हाम्रो दिमागमा, विचारबाट, ब्याटल इज फ्रम द माइन्ड, विचारमा पहिला सुरु हुन्छ। मान्छेसँग कम्पेयर गर्ने, मान्छेलाई जहिले पनि दाँजेर हेर्ने, यो विचारमा सुरु हुन्छ। यस्तो लडाइँ हाम्रो दिमाग विचारमा आउँछ, कतिलाई त थाहै हुन्न यो शैतानको चाल हो, हामीलाई फसाउन निरन्तर यो चाल आइरहन्छ, यस्तो खालको सोच आइरहन्छ। अनि यो सत्य, यो सत्य नयाँ नियममा अक्सर हाम्रो सामु प्रस्तुत गरिएको छ। तपाईँले पटक पटक नयाँ नियममा देख्न सक्नुहुन्छ, हामी निरन्तर दुई मालिकको सेवा गर्न प्रयास गर्दैछौँ। अनि त्यो दुई मालिक के हो त, आफैलाई खुसी पार्ने कि ख्रिस्टलाई खुसी पार्ने। अनि येशु प्रभुले भन्दाखेरि धन र परमेश्वरको कुरा दाँच्नुहुन्छ। त्यो धन भनेको चाहिँ मान्छेलाई किन चाहिन्छ, आफ्नो लागि हो नि त, लोभ हो नि त, होइन, आफैलाई चाहियो नि त धन भनेको, धनको कुरा त आफैलाई हुन्छ। मान्छेसँग हामी सम्बन्धमा किन विश्वासघात गर्छौँ, किन मान्छेलाई पुरै भरोसा गर्न सक्दैनौँ, किनभने त्यो अलिकति लोभ आउँछ नि। तर तपाईँलाई म भन्छु, क्रुसमा नटाङ्गिएको व्यक्तिमा आउँछ, तपाईँ र म ख्रिस्टसँगै क्रुसमा टाङ्गिनुपर्छ। त्यस कारण ख्रिस्चियन इज टोटल्ली डिफरेन्ट, येसुलाई प्रभु बनाउने कुरा चाहिँ त्यो हो। त्यसैले हामी ख्रिस्टको सेवा गर्न एकदम सन्तुष्ट छौँ, यदि यसो गर्दा हाम्रो पनि फाइदा हुन्छ। कतिजना मान्छेहरू चाहिँ यस्तो छन्, उनीहरूको धेरैचोटि देखाएको छु, प्रियहरू, मैले सबै मान्छे देखिरहेको छु, वर्षौँदेखि हेरिरहेको छु, मान्छेहरू आफ्नो एजेन्डा पुरा गर्नलाई पनि ख्रिस्चियन सेवामा लाग्छन्, तर ख्रिस्चियन कुराको सेवामा आफ्नो सन्तुष्टि, आफ्नो फाइदाको लागि। अझ भनियो भने प्राय सबै मानिसहरू जस्तै त्यस्तो देखिन्छ, जो ख्रिस्टमा विश्वास गर्छन् आफ्नो स्वार्थलाई विचार गरेर गर्छन्। अनि कतिजना मान्छे भैँसी ब्याउनी नभएको कारणले ख्रिस्टलाई छोडेको पनि मलाई थाहा छ, फापेन। प्रियहरू, बुझेको भए परमेश्वर महाराजा हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, एलसदाई हुनुहुन्छ, अनन्तसम्म हाम्रो प्रभु हुनुहुन्छ, हाम्रो पिता हुनुहुन्छ। त्यो भएर चिन्नुभयो भने पावल जस्तै झ्यालखानमा बस्दा पनि अवर्णनीय आनन्दले भरिएको हुन्छ। प्रियहरू, तपाईँहरू, मेरो दिमाग परमेश्वरले खोल्नुपर्छ। उनीहरू जे पनि गर्छन्, त्यस्ता मान्छेहरू, स्वार्थी मान्छेहरू जे पनि गर्छन्, उनीहरूलाई विचार, उनीहरूले विचार गर्छन् त्यसमा मलाई के छ। कचोटि मण्डलीमा समर्पित हुने, मण्डलीमा निरन्तर आउने कुरामा पनि यही काम मान्छेले गर्छन्। धेरै जस्तो मान्छे मण्डली मिस गर्छन् किनभने त्यो दिन उनीहरूको अरू नै केही फाइदाको समय आउँछ। त्यही कारणले कति अनुग्रह चाहिएको छ, हामीले कति मान्छेहरूलाई उत्साह दिनु परेको छ कि परमेश्वरमा बढ्न मान्छेहरू मण्डलीमा निरन्तर आउने गर्नुपर्छ, परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ। तर परमेश्वर अब्राहमलाई भन्नुहुन्छ, अब यस्तो हुन सक्दैन, तिमीले मलाई यसरी स्वार्थमा हिँड्न गर्न सक्दैनौ। त त्यो ठाउँमा आइपुगेको छस् जहाँ दोहोरो निष्ठा अब हुँदैन। कुनै पनि व्यक्ति ख्रिस्टमा विश्वास गरेर उहाँको चेला हुन चाहन्छ, दोहोरो निष्ठा बुझ्नुहुन्छ, दुईतिर जवाफ दिन खोज्ने, अब मेरो अघि अघि हिँड, म जे छु त्यसलाई ग्रहण गर र पूर्ण हृदयको बन, पूर्ण रूपमा मेरो पक्षमा बस। खतना गरिएको जीवनको अर्थ चाहिँ यही हो। वास्तवमा पुरानो नियममा खतनाको कुरा मसाद्वारा जुन आएको थियो, खतना गरिएपछि चाहिँ खतना गरिएपछिको मतलब चाहिँ के थियो, उनीहरू परमेश्वरको निम्ति सम्पूर्ण हृदयले समर्पित हुने। अहिले नयाँ नियममा चाहिँ के छ, हृदयको खतना भनिन्छ। पुरानो नियम जस्तो खतना गरिँदैन, तर हाम्रो हृदयको खतना के हुन्छ, पवित्र आत्मामा हाम्रो पुरा हृदय, होल हार्टेड हामी येशूलाई प्रभु मान्छौँ, उहाँको पछि लाग्छौँ। अहिलेको हाम्रो खतना यो हो, मतलब ख्रिस्टले हाम्रो जीवनमा उहाँको सबै प्रभुत्वको दाबी गर्दै हुनुहुन्छ। जब तपाईँ ख्रिस्चियन हुनुभयो, तपाईँले आफ्नो जीवनमा प्रभु हुने येशू ख्रिस्टको अधिकारलाई सहस्र स्वीकार गर्नुभयो। येशूको अधिकारलाई स्वीकार नगरेसम्म कुनै पनि येशूको हुन सक्दैन। निसन्देह तपाईँले सायद पुरा बुझ्नु भएन ख्रिस्टलाई पछ्याउने कुरामा के समावेश हुनेछन् भनेर, तर तपाईँले भन्नुभयो कि तपाईँलाई उद्धार गर्ने उहाँको इच्छामा, तपाईँलाई नियन्त्रण गर्ने उहाँको अधिकार समावेश छ। यो कुरो धेरैले बुझ्दैन। येशूलाई पछ्याउँदाखेरि हामीले हाम्रो इच्छा पनि उहाँलाई दिनुपर्छ, परमेश्वरलाई हाम्रो सबै कुरा दिनुपर्छ, हाम्रो योजना उहाँको हातमा छ। अनि वास्तवमा हामीलाई आशिष दिने योजना नै हुन्छ, होइन? यर्मिया 29:11 पदको जुन योजना छ नि, परमेश्वरको योजना। केही समयको लागि यद्यपि तपाईँलाई थाहा थियो हो विश्वास गर्ने बित्तिकै कि तपाईँ फरक हुनुहुन्छ, केही फरक भएको याद आउँछ, तर तपाईँ पहिले जस्तै पुरानो कुरा अनुसार नै जिउनु भयो। धेरैजना विश्वासीहरू त्यही हुन्छ, पुरानो कुरा झट्ट छोड्न सक्दैन, टाइम लाग्छ। तर त्यही भएर बाइबल पढ्ने, प्रार्थना गर्ने, सङ्गति जाने जरुरी छ। तपाईँले कस्तो महसुस गर्नुभयो र के गर्न चाहनुहुन्छ भन्ने आधारमा नै कति निर्णयहरू गर्नुभयो। धेरै मान्छेहरूले यही गर्छ, तब पवित्र आत्माले तपाईँलाई गलत देखाउन थाल्नुहुन्छ, किनभने तपाईँले स्वार्थ कुरा गरेको परमेश्वरलाई थाहा हुन्छ। तपाईँले वचन पढ्दाखेरि तपाईँलाई थाहा हुन्छ, तर कतिजना मान्छेहरू त्यसैमा हार्डन देयर हार्ट, होइन, हृदयलाई कडा गरेर आफ्नै स्वार्थ उपज लाग्छन्। धेरै मान्छे देखेको छु मैले, गलत काम गर्नेहरू देखेको छु, मण्डलीको विरुद्धमा भित्रभित्रै कन्ची काँस्ने देखेको छु धेरै मान्छे। तर उनीहरूले त्यो कुरा बुझ्दैन कि भस्म गर्ने अग्नि जो परमेश्वरको दण्ड एक दिन उनीहरूमा आउँछ, यो चाहिँ डरलाग्दो कुरा हो नि। उहाँले तिमीहरूलाई भन्नुहुन्छ, यो बन्द गर, अब यस प्रकारले जिउन थाल। कुन प्रकारले? सिद्ध परमेश्वरको अगाडि धार्मिकताको जीवन जिउने। उहाँले वास्तवमा के गरिरहनु भएको छ भन्ने तपाईँको जीवनमा ख्रिस्टको प्रभुत्वलाई जोड दिइरहनु भएको छ। कसले? पवित्र आत्माले। पवित्र आत्माले तपाईँलाई संसार र तपाईँ भित्रको स्वार्थी जीवन अनुसार जिउने बन्धनहरू काट्न थाल्नु भएको छ। वास्तवमा हरेक मान्छे जब सङ्गतिमा जान्छ, वचन पढ्छ, परमेश्वरको कुरामा अगाडि बढ्छ, यो कुरा आउँछ। तर कतिजना मान्छेहरू त्यो लागू गर्दैनन्। त्यतिखेर तुरुन्तै के हुन्छ, उनीहरू त स्वर्गीय स्थानमा त छैन, खसिसक्यो, अनि यही संसारमै उनीहरू अभिनय गर्छन् कि उनीहरू ठिकै छन्। धेरै मान्छे यस्तो छन्, उनीहरूको अनुहारमा अशान्ति हुँदैन, उनीहरू आनन्दमा हुँदैनन्, उनीहरू गलत गुटबन्दीमा लागेका हुन्छन्, पुरै शैतानको आत्माले चलाइराखेका हुन्छन्। मैले तपाईँलाई भन्छु नि, येशूको नाउँमा शैतानको सेवा गर्नेहरू यस्तै हुन्छन्। तपाईँ र म छिट्टै समयमा नै पश्चाताप गरौँ। यस अवस्थामा तपाईँले परमेश्वरसँग प्रार्थना गरेर आफैलाई उहाँमा सम्पूर्ण हृदयले उहाँमा समर्पण गरेर भन्नुपर्छ, हे परम प्रभु, म देख्छु कि तपाईँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, मलाई सिकाउनुहोस्, म जे छु मेरो जे आशा छ तपाईँमा सम्पूर्ण रूपले समर्पण गर्न सकौँ, अनि त्यो कुरो चाहिँ हामीले यहाँ देख्दछौँ। फेरि पनि तपाईँलाई म एउटा येशु प्रभुको वचन पढ्न चाहन्छु, मत्ती 7:13-14। साँघुरो ढोकाबाट भित्र पस्छ किनभने विनाशमा पुर्याउने ढोका चाहिँ फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन् किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन्। अब तपाईँ र म कस्तो खालको मानिसहरू हौँ त? आज अब्राहमलाई जस्तै परमेश्वरले हामीलाई के भन्दै हुनुहुन्छ? त्यो त्यो हामीले भर्खरै हेरेको उत्पत्ति 17:1 म सर्वशक्तिमान परमेश्वर एल सदाई हुँ, एल सदाई म नै हुँ, मेरो उपस्थितिमा हिँड र सिद्ध हो, यो वचन हामी हरेकको लागि हो। हामीले यही कुरा जिउनुपर्छ, यही कुरा सिकाउनु पर्छ, घोषणा गर्नुपर्छ। त्यस कारण तपाईँलाई मैले यही कुरा भन्न चाहन्छु, क्रिस्चियन जीवन चाहिँ अत्खल्सा आदि बाटोको संसारलाई पनि मिसाउने भन्छ नि, एउटा हातमा चाहिँ संसार सबै आफ्नो स्वार्थ र घमण्ड र सबै भविष्य संसारका, अर्को हातमा येशु, हुँदैन, काम लागेन। जुन बेला तपाईँ र म आफ्नो बुद्धिमा लाग्न थाल्छौँ, आफ्नो सोच अगाडि बढाउन थाल्छौँ, हामी परमेश्वरको कुरा छोडिसकेका हुन्छौँ, स्वर्गीय स्थान छोडिसकेका हुन्छौँ। तर तपाईँ र म विजयी जीवन, आत्मिक लडाइँमा विजयी, किनभने छुन सक्दैन केहीले, तर हामी येशूमा रहनु पर्यो, उहाँको पोइन्ट अफ भ्यू भन्छ नि, उहाँको दृष्टिकोण, उहाँको विचार, उहाँको हृदयका कुरा। अनि पावलले त्यही भन्छ 1 कोरिन्थी 3:2, हामीसँग ख्रिस्टको मन छ, हामीसँग ख्रिस्टको विचार छ। तपाईँहरू मेरो गवाही त्यही हुनुपर्छ, हामीसँग ख्रिस्टको मन छ, ख्रिस्टको विचार छ, अनि यो क्रिस्चियनिटी हो। तपाईँहरू मलाई परमेश्वरले बोलाउनु भएको, परमेश्वरले डोर्याउनु भएको, अनि यो बाटोमा तपाईँहरू मैले हिँड्नुपर्छ। हुन्छ, परमेश्वरले आशिष दिउन् हरेकलाई। हामी आजको यो क्लासलाई